أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحبك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحبك يا نور الله میرے آقا سیدی شیخ طریقت امیر اہل سنت بانی دعوت اسلامی حضرت علامہ مولانا محمد الیاس عطار قادری رضوی مدعا ذی العلی اپنی معنات تصنیف فیضان سنت میں درود و سلام کے باب میں درود پاک کی اس فضیلت کو نقل فرماتے ہیں، قیامت کے دن لوگوں میں سے میرے نزدیک زیادہ قریب وہ ہوگا جس نے دنیا میں مجھ پر زیادہ درود پڑھا ہوگا۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم صلاۃ و سلام علیک یا سیدی یا سیدی یا سیدی یا مکی یا مدنی یا قریشی یا ہاشمی یا مطالبی یا رسول اللہ۔ ہمارے پیارے پیارے آقا مدینے والے مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم کے پیارے پیارے اور میٹھے میٹھے صحابی حضرت سیدنا فاروق اعظم رضی اللہ تعالی عنہ کی فضیلت میں پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم کا یہ ارشاد ملتا ہے، قسم ہے اس ذات کی جس کے قبضہ قدرت میں میری جان ہے، جس راستے سے آپ کا گزر ہوگا، یعنی سیدنا فاروق اعظم رضی اللہ تعالی عنہ کا گزر ہوگا، شیطان وہ راستہ چھوڑ کر دوسرے راستے سے جائے گا۔ اسی طرح حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ سے مروی ہے، پیارے آقا مدینے والے مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، تم سے سابقہ امتوں میں کچھ لوگ ایسے گزرے ہیں جو محدث یا صاحب الہام تھے، جبکہ میری امت میں عمر ہیں رضی اللہ تعالی عنہ۔ تو کتنی پیاری فضیلت ہے حضرت سیدنا فاروق اعظم رضی اللہ تعالی عنہ کی، اور اس کے علاوہ بھی آپ کے فضائل و مناقب پر بہت زیادہ ارشادات پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم کے ملتے ہیں، اور صحابہ کرام علیہم رضوان کے بھی بے شمار اقوال حضرت سیدنا فاروق اعظم رضی اللہ تعالی عنہ کے لیے کتابوں میں لکھے ہوئے ہیں۔ جیسا کہ کسی نے حضرت صدیق اکبر رضی اللہ تعالی عنہ سے مرض الموت میں پوچھا کہ اگر رب تبارک و تعالی نے یہ پوچھا کہ آپ نے حضرت فاروق اعظم رضی اللہ تعالی عنہ کو خلیفہ کیوں بنایا تھا، تو آج جواب میں کیا عرض کریں گے؟ فرمایا، میں عرض کروں گا کہ میں نے لوگوں میں سے بہترین شخص کو ان پر خلیفہ بنایا تھا۔ ذرا غور تو کیجئے، یہ ارشاد کس قدر حقیقت پر مبنی ہے۔ جب ہم خلیفۃ المسلمین سیدنا فاروق اعظم رضی اللہ تعالی عنہ کی سیرت کا مطالعہ کرتے ہیں، تو بالخصوص مسلمانوں کے امور کے نگران یعنی خلافت کے بعد آپ کے ایسے ایسے واقعات ملتے ہیں جو کہ ہر ایک نگران و ذمہ دار جو کہ مسلمانوں کے امور پر بنا ہو مشعل راہ ہیں۔ یاد رکھیے، یہ ذمہ داریاں پھولوں کی سیج نہیں ہیں بلکہ آزمائشوں کی شارہ ہے، اور اس شارہ سے کامیابی کے ساتھ وہی گزر سکتا ہے جس کو اللہ تبارک و تعالی اپنی رحمت سے نواز دے، اور اپنی رحمت سے اس میں احساس ذمہ داری کا جذبہ عطا فرما دے، اور اس ذمہ داری کے تقاضے پوری طرح نبھانے کی سعادت سے بہرا مند فرما دے۔ یاد رکھیے، جسے یہ نعمتیں نصیب ہوتی ہیں از خود اس کے اندر ذمہ داری کے بعد نمایاں تبدیلی واقعی ہونی نظر آنے لگتی ہے. جیسا کہ کسی کا قول ہے کہ سیدہ فاروق اعظم رضی اللہ تعالی عنہ کا جلال اسلام قبول کرنے کے بعد جمال میں تبدیل ہو گیا, اور خلافت کے بعد یہ جمال حلم میں تبدیل ہو گیا. جیسا کہ آپ کی سیرت میں لکھا ہے کہ امیر المومنین سیدنا فاروق اعظم رضی اللہ تعالی عنہ کہیں سے گزر رہے تھے کہ کسی شخص کو آپ کے پاؤں کی ٹھوکر لگ گئی. اس نے اونچی آواز سے کہا, اندھے ہو دیکھتے نہیں؟ حضرت سیدنا امیر المومنین فاروق اعظم رضی اللہ تعالی عنہ نے کمال انکساری اور حلم کے ساتھ جواب ارشاد فرمایا, بھائی اندھا تو نہیں ہوں, معاف فرما دیجئے. سبحان اللہ, کتنا زبردست اور پیارا انداز تھا. جی ہاں, یہ وہی فاروق اعظم رضی اللہ تعالی عنہ ہیں جن کے دور خلافت میں اتنے ملک فتح ہوئے جن کا بیان بھی کرنا ممکن نظر نہیں آتا. چار دانگ آپ کے نام اور آپ کی خلافت کا شعرہ تھا, کفار آپ کے نام سے لرزہ براندام ہو جایا کرتے تھے, اور دوسری طرف آپ کی عاجزی اور انکساری تو ملاحظہ ہو. ابن سعد میں شداد سے مروی ہے, جب لوگوں نے آپ سے بیعت خلافت کر لی تو آپ منبر پر آ کر سب سے پہلے اپنے رب سے یہ دعا کرتے ہیں, اے اللہ عز و جل میں سخت ہوں, میری سختی کو نرمی میں بدل دے. اے اللہ عز و جل میں کمزور ہوں, میری کمزوری کو قوی بنا دے. اے اللہ عز و جل میں بخیل ہوں, میرے بخل کو سخاوت میں بدل دے. اس دعا اور اس دعا میں ادا کیے گئے عاجزی اور نیاز مندی کے کلمات پر ذرا غور تو کیجئے, اس لجاجت پر ذرا غور تو کیجئے, اور ذمہ داری قبول کرنے کے بعد آپ کا یہ خوف خدا ملاحظہ کیجئے. عبیداللہ بن عمر بن حفص رضی اللہ تعالی عنہ فرماتے ہیں, لوگوں نے سیدنا فاروق اعظم رضی اللہ تعالی عنہ کو پیٹھ پر پانی کا مشکیزہ لے جاتے ہوئے دیکھ کر کہا, یہ کیا ہے؟ آپ نے ارشاد فرمایا کہ میرے اندر کچھ غرور آ گیا تھا جسے میں اس طرح ذلیل کر رہا ہوں. آہ, وہ فاروق اعظم رضی اللہ تعالی عنہ کہ شیطان ان کے راستے میں نہیں آتا تھا, کس قدر انکساری اور عاجزی کا مظاہرہ فرما کر قیامت تک کے آنے والے ذمہ داران, نگران و امیروں کو درس عاجزی دے رہے ہیں, اور گویا کہ ہمیں سمجھا رہے ہیں کہ کہیں ذمہ داری و نگرانی تمہیں تکبر میں مبتلا نہ کر دے, اور تمہیں یہ غرور و تکبر ہلاک و برباد نہ کر دے. عموماً دیکھا جاتا ہے اگر کبھی کوئی اہم ذمہ داری ہاتھ لگ جائے, انداز بیان لوگوں کو پسند آ جائے, ہماری چال ڈھال اور رکھ رکھاؤ کی لوگ تعریفیں کرنے لگ جائیں, یا ہماری پارسائی کا ڈنکا بجنا شروع ہو جائے, لوگ ہاتھ باندھ کر سامنے کھڑے ہونے لگیں, یا دست بوسی کرنے لگیں, اور زیارت کے لیے ایک دوسرے پر گرتے پڑتے نظر آتے ہو وغیرہ وغیرہ, تو ہم پھولے نہ سمائیں, کسی کو خاطر میں نہ لائیں, زبان پر عاجزی کے ترانے ہوں اور دل میں غرور و تکبر کا سمندر موجزن ہو, تو بتائیے ہمارا دنیا اور آخرت میں کیا بنے گا. میرے آقا مدینے والے مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عبرت نشان ہے, جو شخص تکبر کرتا ہے اور ناز سے چلتا ہے اللہ تعالی اس سے ناخوش ہوگا. سرکار مدینہ صلی اللہ تعالی علیہ وسلم کا یہ بھی ارشاد سنیے, دوزخ میں ایک غار ہے, اس غار کو ہب ہب کہتے ہیں, اللہ تعالی مغروروں اور متکبروں کو اس میں ڈالے گا. حضرت سلیمان علی نبینا و علی صلاۃ وسلام ارشاد فرماتے ہیں, تکبر ایسا گناہ ہے, کوئی عبادت اس متکبر کو نفع نہیں دے گی. پیارے مصطفیٰ صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا, تکبر کرنے والوں کو قیامت کے دن چونٹیوں کی صورت میں اٹھایا جائے گا, لوگ ان کو اپنے پاؤں کے نیچے روندیں گے, کیونکہ اللہ تعالی کے نزدیک وہ ذلیل و خوار ہوں گے. याद रखिए, तकब्बुर एक बहुत ही बुरी रविश है। इसके मायना यह है कि इंसान खुद को दूसरे से बेहतर और फाइक समझे। जब यह गुरूर और तकब्बुर किसी में पैदा होता है तो दूसरों को अपने से कमतर समझना वो शुरू कर देता है और दूसरों को चश्मे हकारत से वो देखता है। मसलन, अरे तू तो मेरी जूती के लायक नहीं है। अरे तेरी औकात ही क्या है, हफ्ता हफ्ता 8 दिन हुए जिम्मेदार बने, मुझे समझा रहे हैं, अभी तो तुम मेरे सामने बच्चे हो, मुझे जानते नहीं, मैं कौन हूं, मैं मौजूद, मेरी मौजूदगी में भी मुझे बयान नहीं दिया, मेरी दुआ का इतना शोर है, मुझे दुआ नहीं दी, इसको बयान दे दिया, देखो, अरे इसने तो मेरे सामने माहौल इख्तियार किया, बल्कि मेरी इन पर कोशिश थी, मुझे छोड़कर इसको निगरान जिम्मेदार बना दिया, मैं इसके माथे काम करूं, अरे इसकी कौन बात माने, मेरी जूती वगैरह वगैरह। मिसालों से खुद अपने गरेबानों में हम झांक कर देख लें, कहीं हम अपने सामने वाले को खुद से हकीर तो नहीं समझ बैठे और जाने अनजाने में कहीं तकब्बुर जैसे भयानक मर्ज की लपेट में तो नहीं आ गए। किसी बुजुर्ग का इरशाद है कि अगर आदमी बहशत की खुशबू सूंघना चाहता है तो उसको चाहिए कि वो अपने आप को हर इंसान से कमतर समझे। एक शख्स बुजुर्ग के पास हाजिर हुआ कि मुझे मुरीद कर लीजिए। वो बुजुर्ग फरमाने लगे कि बेटा, किसी ऐसे मकाम पर जाकर इबादत करो जो मकाम तुम्हारे नजदीक हकीर तरीन जगह हो। अब वो जहां भी जाता कोई इसको ऐसी जगह मिलती ही ना। आखिरकार ये कूड़े के ढेर के पास पहुंचा जहां खाना सड़ चुका था, फल सड़ चुके थे, बदबू आ रही थी। नौजवान ने सोचा कि यहां तो खड़ा होना ही दूभर है, इबादत क्यों कर होगी। अभी खड़ा ही था कि उस बदबूदार ढेर को कुव्वत गोयाई अता हुई और गोया वो इस तरह कहने लगा, ए नौजवान, तेरी सोहबत में आकर मैं इस बदबू के ढेर पर पहुंचा, अब इस जगह से तू मुझे कौन से मकाम पर पहुंचाने आया है। अल्लाह अकबर। ये नौजवान रोता हुआ उस बुजुर्ग की बारगाह में दौड़ा, कदमों में गिर कर कहने लगा, आली जा, चप्पा चप्पा छान मारा, मुझसे हकीर और कमतर कोई मकाम नहीं है, मैं ही सबसे हकीर, मैं ही सबसे कमतर हूं। बुजुर्ग अले रहमान ने इरशाद फरमाया, तुमने अपनी हकीकत को पहचाना, आओ मैं तुम्हें अपना मुरीद बना लूं। सैयदना फारूक आजम रब्बी अल्लाह ताला अन्हु फरमाते हैं, ए लोगो, तुम तकब्बुर करने वाले आलिमों में दाखिल ना होना। कीमिया सादत में इमाम गजाली ने इसको नकल किया कि ए लोगो, तुम तकब्बुर करने वाले आलिमों में दाखिल ना होना, अगर तुम ऐसा करोगे तो तुम्हारा इल्म तुम्हारी जिहालत से मुकाबला ना कर सकेगा। अल्लाह ताला ने अपने महबूब दानाए गुयूब मुनज़्ज़हुन अनिल उयूब सल्लल्लाहु ताला अलैहि वसल्लम से इरशाद फरमाया, वख़्फ़िद जनाहक लिमन तबअक मिनल मुमिनीन, पारा 19 सूरत शुअरा आयत नंबर 215। मेरे आका सैयदी आला हजरत इमाम अहले सुन्नत मुजद्दिद दीन व मिल्लत परवाने शमए रिसालत आशिके माह नबूवत बाईस खैर व बरकत मौलाना शाह अहमद रजा खान अलैह रहमतुर रहमान अपने शोहराए आफाक तर्जमाए कुरान कंजुल ईमान में इसका तर्जमा कुछ यूं करते हैं, और अपनी रहमत का बाजू बिछाओ अपने पैरो ताबे मुसलमानों के लिए। मेरे आका सैयदी इमाम गजाली अलैह रहमा आगे लिखते हैं, इस बिना पर साहबा किराम अलैहिम रिदवान हमेशा इस बात से डरते थे कि कहीं इनसे तकब्बुर सरजद ना हो जाए। चुनाचे मनकुल है कि हजरत हुज़ैफ़ा रज़ी अल्लाह ताला इन्होंने एक बार इमामत फरमाई, दूसरी मरतबा उन्होंने फरमाया अब किसी और को इमाम बना लो, क्योंकि मेरे दिल में ये ख्याल आ गया कि मैं तुमसे बेहतर हूँ। बस जब साहबा कराम अलैहिम रिदवान को तकब्बुर का इस कदर खतरा रहता था तो हम जैसों का क्या हाल होगा। जरा हजरत हुज़ैफ़ा रज़ी अल्लाह ताला अन्हु के इस किरदार आलीशान पर गौर तो कीजिए, अपने दिल में उभरते हुए ख्याल पर मुतला होते हुए किस कदर आजिजी का मुजाहरा फरमा दिया। एक दूसरी तरफ हम जैसे कम जर्फ लोग अव्वल तो जिम्मेदारी व निगरानी का हक अदा किया तो कितना, इस पर अगर हमें जिम्मेदारी से फारिग कर दिया जाए और हमारी जगह किसी और को जिम्मेदार बना दिया जाए तो वावेला करते हैं। چیخو پکار مچاتے ہیں، کہتے ہیں سازش ہوئی ہے میرے خلاف، بہت بڑی سازش ہوئی ہے، فلاں کے بارے میں تو مجھے پہلے ہی سے شک تھا کہ اس نے مجھے ذمہ دار نہیں رہنے دینا، مجھے ہٹا دیا مجھے، ارے مجھے میں سے کون سی برائی تھی کہ میرا استعفیٰ قبول فرما لیا، میں نے تو تنظیمی ترکیب کے تحت استعفیٰ دیا تھا، مجھے تو پتا تھا کہ یہ تو انتظار ہی کر رہے ہیں کہ میں استعفیٰ دوں اور میرا استعفیٰ قبول ہو جائے، بھائی اس نے تو کسی کو اپنے سوا آگے آنے ہی نہیں دینا، اب چونکہ میری دعا بیان سے لوگ میری طرف آنے لگے تھے مجھے پیچھے ہٹا دیا نا، اور اگر کوئی ہمدردی کے دو بول بول پڑے گویا کہ اس طرح، بڑا افسوس ہوا آپ کو ذمہ داری سے فارغ کر دیا، انتہائی مظلومانہ انداز اختیار کرتے ہوئے یہ کہہ دینا اب رہنے دیجئے کچھ بولیں گے تو تنظیم کا نام خراب ہوگا، بس اب تو ایسا ہی رہ گیا ہے، میں نے تو اپنی زبان بند کر لی ہے کہ بولنے سے تو بہت نقصان ہوگا، دیکھیے اب کون کون ہٹتا ہے، آہ ہماری دعوت اسلامی کی مظلومیت، آہ ہماری ذمہ داری سے محبت، ایک طرف تو حضرت حذیفہ رضی اللہ تعالی عنہ جو قطعی جنتی ہیں، صحابی رسول ہیں رضی اللہ تعالی عنہ، اور دوسری طرف ہم ہیں کہ ہمیں کوئی اپنی برائی نظر نہیں آ رہی، خود اس طرح کے جذبات اور انداز کس قدر برائیوں کی بدبو سے بھرپور ہیں، خود اپنا اس روش کا آپریشن ہی کر لیجئے کہ آپ ان تمام تر گفتگو میں کس قدر تکبر، بدگمانی، بہتان، خود پسندی، خود نمائی، حسد، غیبت، خود بینی، تہمت جیسے مہلک امراض موجود ہیں جو کہ از خود آپ کو کسی اہم ذمہ داری سے ڈسکوالیفائی کر رہے ہیں، کہ اس قدر بدگمانی، تکبر اور بہتان کا اندر میں طوفان لیے ہوئے ہم کس طرح اخلاص کے ساتھ، حسن اخلاق کے ساتھ دین اسلام اور سنتوں کی خدمت کرنے میں کامیاب ہوں گے، اس کا فیصلہ خود کر لیجئے، یہ خود پسندی، یہ خود بینی اتنی ہلاکت خیز ہے کہ ام المومنین حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا سے دریافت کیا گیا کہ آدمی کب گناہگار ہوتا ہے، آدمی کب گناہگار ہوتا ہے، آپ نے ارشاد فرمایا جب وہ اپنے آپ کو نیکوکار سمجھے، اور ایسا سمجھنا خود پسندی کی علامت ہے، میرے آقا صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا کہ اگر تم گناہ نہ کرو تب بھی مجھے تم سے ایک چیز کا خوف ہے جو معصیت سے بدتر ہے، یعنی عجب و خود پسندی، ارے ذرا غور تو کیجئے، یہ غرور و تکبر اور یہ ناس کس چیز پر، ارے ہم تھے کیا، کس کی نگاہ فیض نے آج بے پردگی اور بے حیائی کے دلدل سے نکال کر مبلغ و مبلغہ کے منصب پر بٹھا دیا ہم کو، کس کے فیض نے، ارے کس کی نگاہ نے ہمیں کیسی زندگی سے نکال کر کیسی پیاری اور میٹھی میٹھی زندگی کی طرف راغب کر دیا، آج اگر میرا بیان اچھا ہے تو کس کی نگاہوں سے، اگر آج میری ذمہ داری اچھی ہے تو کس کی نگاہوں سے، اگر آج میرے مدنی مشورے اچھے ہیں تو کس کی نگاہوں سے، اگر آج میں با پردہ ہوں، اگر آج میں نمازی ہوں، اگر آج میں بے حیائی سے بچ رہا ہوں، اگر آج مجھے پارسائی نظر آ رہی ہے، آج اگر میں نیکیوں پر کاربند نظر آ رہا ہوں، کس کی نگاہوں سے، اسی مرشید کامل کی نگاہوں سے کہ جس کے دامن سے وابستہ ہوئے تو آج ہم کو کہاں کے کہاں لا کر کھڑا کر دیا، ارے اس میں ہماری خوبی کیا ہے، ارے ہم تو اڑ ہی مرشید کے پروں پر رہے ہیں، مگر ہائے افسوس کہ جب ہماری اڑان کی تعریف کی گئی اور کہا گیا دیکھو تو صحیح کتنی اچھی اڑان ہے، تو ہم کہنے لگے یہ پر میرے ہیں، ارے جس وقت بھی ان پروں کی نسبت خود کی طرف کی زوال آ گیا، دھڑام سے زمین پر آ کر گرے، اب کہاں گئی آپ کی اور ہماری اڑان، ارے یہ سب ایک ولی کامل امیر اللہ سنت کی فیض کا نتیجہ ہے، اسی کے دامن سے وابستہ ہونے کا صدقہ ہے کہ آج الحمدللہ ہم دعوت اسلامی کے مدنی ماحول کے ساتھ چل رہے ہیں، جی رہے ہیں، اور اس کی خوشبوؤں سے اپنے مسام دماغ کو معطر کر رہے ہیں، اس بات کو چھوڑ دیجئے کہ جناب میں کچھ بھی نہیں ہوں، میں کیا ہوں، میں واقعی کچھ بھی نہیں ہوں، ہم کچھ بھی نہیں ہیں، اس بات کا یقین کر لیجئے ہم کچھ بھی نہیں ہیں، جو کچھ بھی ہے ہمارے مرشد کا فیض ہے، اولیاء کرام کا فیض ہے، غوث پاک کا فیض ہے، ہمارے پیارے آقا مدینے والے مصطفیٰ صلی اللہ تعالی علیہ وسلم کی نگاہ کرم ہے، اللہ کی رحمت ہے. یاد رکھو کوئی نیکی بھی انسان اپنی طاقت سے نہیں کر سکتا، لا حول ولا قوت الا باللہ العلی العظیم. کوئی نیکی کی طاقت و قوت نہیں رکھتا مگر وہ جسے اللہ توفیق عطا فرما دے. ارے اللہ کی توفیق سے ہوتا ہے یہ سب کچھ. ہم کیا کہتے ہیں جناب، میں کچھ بھی نہیں ہے. ایک کاش ہم سب کو عاجزی اور انکساری نصیب ہو جائے. ایک کاش کہ ہم اپنی اصل کو اور اپنی بنیاد کو پہچاننے والے بن جائیں کہ ہم کہاں سے کہاں پہنچے ہیں. ایک کاش ہمیں سیدہ فاروق اعظم رضی اللہ تعالی عنہ کی عاجزی کا صدقہ نصیب ہو جائے. حضرت سیدنا انس رضی اللہ تعالی عنہ فرماتے ہیں، میں باغ میں گیا تو دیوار کی اوٹ سے میں نے سیدنا فاروق اعظم رضی اللہ تعالی عنہ کو یہ کہتے ہوئے سنا کہ عمر خطاب کا بیٹا اور امیر المومنین کا منصب، واہ کیا خوب ہے. اے عمر، اللہ سے ڈرو اور یاد رکھو اس کا عذاب بہت ہی سخت ہے رضی اللہ تعالی عنہ. حضرت عبداللہ بن عامر رضی اللہ تعالی عنہ فرماتے ہیں، سیدنا فاروق اعظم رضی اللہ تعالی عنہ نے نیچے سے ایک تنکا اٹھایا اور فرمایا، کاش میں بھی کی طرح تنکا ہوتا، کاش میں کچھ بھی نہ ہوتا، کاش میں پیدا ہی نہ ہوا ہوتا، کاش کہ میں دنیا میں پیدا نہ ہوا ہوتا، قبر و حشر کا سب غم ختم ہو گیا ہوتا، آسل بے ایمان کا خواب کھائے جاتا ہے، کاش میری ماں نہیں مجھ کو نہ جنا ہوتا، آہ کثرت عصیان ہائے خوف دوزخ کا، آہ کثرت عصیان ہائے خوف دوزخ کا، کاش اس جہاں میں نہ بشر بنا ہوتا، آہ قلب ایمان کا کاش میری ماں نہیں، تار بن گیا ہوتا مرشدی کے کرتے کا، میں تار بن گیا ہوتا مرشدی کے کرتے کا، مرشدی کے پینے کا بال بن گیا ہوتا، میری ماں مجھ کو اور کاش دریا سے میں نہر ہوا ہوتا، کاش میری ماں مجھ کو جنا ہوتا، کاش ہمارے نظر مدنی ماحول میں آنے کا بنیادی مقصد ہمیشہ رہتا کہ ہم تو مدنی ماحول میں سدھرنے کے لیے آئے تھے، ہائے ہائے یہ کیا ہو گیا، نفس و شیطان نے مجھے ذاتی دوستیوں میں لگا دیا. ارے میں تو اپنے ذاتی دوستیوں کو چھوڑ کر اس مدری ماحول میں اس لیے شریک ہوا کہ اس کے ذریعے میں اپنی قبر و آخرت کو سواروں گا، مگر ہائے وہ عادت بد، میں اب تک سدھرنے میں کامیاب نہ ہو سکا، ہائے منصب و ذمہ داری کی لالچ نے مجھے پھنسا دیا، میں نے تو جھوٹ دل آزاری غیبت چگلی اور جملہ گناہوں سے بچنے کے لیے مدی ماحول اختیار کیا ہے، یہ کیا ہو گیا کہ ان گناہوں کی ہلاکت خیزیہ جاننے کے باوجود میں ان گناہوں میں ملوث ہو کر اپنے بنیادی مدنی مقصد کہ مجھے سدھرنا ہے کو بھلا بیٹھا، اور اتنے مقدس اور پاکیزہ ماحول میں آنے کے باوجود اتنے با مقصد اور مدنی تحریک کہ ذمہ داری پانے کے باوجود، ایک کاش ہوتا تو یہ کہ مجھے نمازوں کی لذت اور نصیب ہو جاتی، میں سجدوں کے مزے لیتا، میری قرآن پاک کی تلاوت میں کثرت ہو جاتی، سچائی کے سبب میرا دل اس کی مٹھاس کو محسوس کرتا، میرا ایمان کامل ہو جاتا، میں اچھی اچھی نیتوں کے ساتھ صبح و شام کرتا، मगर हाय अफसोस, नफ्सो शैतान ने मुझे रुसवा कर दिया। ये क्या हो गया, मैं उस उधरने के जज्बे को क्यों भूल गया। आए रब तबारक व तआला की बारगाह में दुआ करे कि वो हमारे दिलों को दीन इस्लाम पर कायम रखे। ए अल्लाह, हमें शैतान और हमारे नफ्स को शर से महफूज फरमा दे ताकि हमारे दिल टेढ़े ना हो। ए अल्लाह, हमको ऐसी आफत और बलाओं में मुब्तला ना फरमा जिसके नतीजे में हमारे दिल टेढ़े हो जाएं। अल्लाहुम्मा रब्बना ला तुज़िग़ कुलूबना बाद इज़ हदैतना व हब लना मिन लदुनका रहमा इन्नका अंतल वहाब। हज़रत अनस रज़ी अल्लाह तआला अन्हु से रिवायत है, प्यारे आका मदीने वाले मुस्तफा सल्लल्लाहु तआला अलैहि वालैहि वसल्लम ये दुआ बहुत ज्यादा करते थे, ए दिलों के बदलने वाले, मेरे दिल को अपने दीन पर साबित रख। हमने अर्ज किया या रसूल अल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम, हम आप पर और जो कुछ आप लेकर आए हैं उस पर ईमान ला चुके हैं, क्या अब आपको हमारे मुताल्लिक कोई खतरा है। मेरे आका सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया, हाँ, तमाम दिल अल्लाह ताला की उंगलियों में से दो उंगलियों के दरमियान में हैं और वो इन दिलों को बदलता रहता है। अलमान वल हफीज, अल्लाह ताला हमारे दिल को दीन इस्लाम पर साबित कदमी अता फरमा दे, नेकियों पर साबित कदमी अता फरमा दे। हकीकत है दिल के बदलने में देर नहीं लगती। हदीस पाक में आता है फितनों के बाब में, इस रिवायत को मुहद्दिसीन ने नकल किया, प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम का इशार है जिसका खुलासा कुछ यूं है, एक वक्त ऐसा आएगा कि इंसान सुबह को मुसलमान होगा शाम को काफिर हो जाएगा, शाम को मुसलमान होगा सुबह को काफिर हो जाएगा। इतनी तेजी के साथ दिल बदलते चले जाएंगे। हाँ हाँ, हम देखते हैं लोगों की सोचे, लोगों के तफक्कुरात, लोगों के ख्यालात कितनी तेजी से बदलते रहते हैं। मेरे आका शेख के तरीकत अमीर अहले सुन्नत बारहा ये मकूला इरशाद फरमाते रहते हैं, वक्त के साथ साथ ख्यालात बदल जाते हैं। कौन किसी का उम्र बर साथ देता है, वक्त के साथ ख्यालात बदल जाते हैं। जरा तसल्ली के साथ गौर कीजिए। जिन जिन के कानों में मेरी आवाज जा रही है तसल्ली के साथ गौर कर ले कि क्या आज हम अपने उस जज्बे पर कायम हैं जो जज्बा लेकर मदनी माहौल में आए थे। गौर कर लीजिए, अभी वक्त है, गौर कर लीजिए, अब तरबियत इज्तिमा में है, गौर कर लीजिए। अरे जिसके हाथ में दावत इस्लामी ने ये काम सौंपा कि उसने जेली सत्ते पर काम करना है, इलाके सत्ते पर काम करना है, बेनमाजियों को नमाजी बनाना है, बेहयाई के दलदल में घिरे हुए को बाहया बनाना है, पर्दे को आम करना है, जिसके हाथ में दावत इस्लामी की इतनी अजीम नेमत आई, जरा गौर कीजिए उसका किरदार कैसा होना चाहिए, कितना सुथरा होना चाहिए, उसको किस कदर इखलास और उसने अखलाक का पेकर होना चाहिए, उसको किस कदर अपनी इंफरादी इबादत पर गौर करना चाहिए, किस कदर इंफरादी इबादत की आदत पैदा करनी चाहिए, उसको किस कदर फराइज और वाजिबात और सुन्नत और मुस्तहबात पर अमल पैरा होना चाहिए, इस पर गौर कर लीजिए। यकीनन आपका दिल, आपका जमीर इस बात की गवाही दे रहा होगा कि वाकई हमें बाअमल होना चाहिए, हमें नेक मुत्तकी और परहेजगार होना चाहिए ताकि हमें अल्लाह तबारक व ताला की रहमत हासिल हो, अल्लाह हमसे राजी हो जाए, अल्लाह तबारक व ताला अपनी रहमत से हमारी जबान में तासीर पैदा कर दे, हमारे अमल में तासीर पैदा कर दे। जरा देखिए अमीर अहले सुन्नत को, गौर कीजिए, करोड़ों मुसलमानों के रहनुमा बने हैं, लाखों लाख जिनके हाथ और मुरीद हुए हैं, और जो दुनिया के 60 मुल्कों में पैगाम पहुंचाने वाली दावत इस्लामी के बानी और अमीर हैं, अमीर अहले सुन्नत हैं। आपको कितने लोग मिलते हैं जो इनके किरदार से वजन हुए हों, इनके किरदार से वजन होने वाला दोस्त आपको इनका दुश्मन भी नहीं मिलेगा कि जो अमीर सुन्नत के किरदार से वजन हुआ हो। लाखों से मिलते हैं, लाखों से मुसाफा करते हैं, लाखों को फयूज़ बरकात देते हैं, تحریر کا کام الگ کرتے ہیں، بیان کا کام الگ کرتے ہیں، مدنی مشوروں کا کام الگ کرتے ہیں، تنظیمی فیصلوں کو الگ سر انجام دیتے ہیں، مگر کمال ہے، کمال ہے ان کی للہیت پر، کمال ہے ان کے اخلاص پر، کمال ہے ان کے، کمال ہے ان کے تدبر پر، کمال ہے ان کی وراثت پر، اور کمال کیوں نہ ہو کہ کمال ہے میرے امیل سنت کی عادتوں میں۔ اللہ تعالیٰ نے اپنے کرم سے ایسا کامل بنایا ہے امیر اہل سنت کو کہ آپ کا ہر انداز کامل ہو کر ظاہر ہو جاتا ہے۔ ارے کلام دیکھو تو کامل، بیان دیکھو تو کامل، تحریر دیکھو تو کامل، صورت دیکھو تو کامل، سیرت دیکھو تو کامل، فراست دیکھو تو کامل، ارادے دیکھو تو کامل، فیصلے دیکھو تو کامل، اور کیوں نہ ہو میرے مرشد کا ہر عمل کامل، کہ میرے رب نے اپنی رحمت سے ہمارے مرشد کو کامل بنایا ہے۔ ہمارا ہمارے رب کے ساتھ یہ حسن ظن ہے کہ اللہ تعالیٰ نے ہمارے شیخ طریقت امیر علیہ سنت کو کامل بنایا ہے۔ اور یاد رکھیے، کامل کی پھر ہر ادا کامل ہوتی ہے، ناقص اور کمزور ہے وہ ذہن جو اس کامل کے ارادوں اور کے فیصلوں پر تنقید کرتا ہو۔ ہر کیسے غلط سمجھے، کیسے تنقید کرے، اندھا ہو کر اکھیارے کو راستہ کون دکھائے گا؟ اللہ تعالیٰ نے وہ ولایت کی روشنی، وہ ولایت کی نگاہیں اور وہ فہم و فراست عطا کیا کہ الحمدللہ برسوں کے بعد بھی نہ ماننے والا برسوں کے بعد کہتا ہے کہ غلطی میرے ذہن کی تھی، امیر اہل سنت کا فیصلہ درست ہوتا تھا۔ یہ طریقہ جو امیر سنت نے آج ہمیں دیا، دعوت اسلامی کا طریقہ کار، آپ غور کیجئے، 1980 میں دعوت اسلامی کا کام شروع ہوا اور دیکھتے ہی دیکھتے آج دعوت اسلامی کی ملک در ملک کس قدر شہرت، ملک در ملک کس قدر مبلغین کی فوج در فوج آج نیکی کی دعوت کی دھومے مچا رہی ہے۔ آج آپ کا یہ تہ خانہ جو تربیتی اجتماع میں بھرا ہوا ہے، ذرا غور کیجئے کہ یہ وہی امیل سن کر طریقہ کار ہے کہ کل یہ لوگ سوچتے تھے کہ اس بے حیائی کا مقابلہ کیسے کیا جائے گا، آج امیر اہل سنت الحمدللہ بے شمار بے شمار بے پردہ اسلامی بہنوں کو مدنی برقعے کے اندر بند کر کے رکھ دیا۔ یہ کیا انداز ہے؟ آج لوگ امیر سنت کے انداز، طریقہ کار اور دعوت اسلامی کے طریقہ کار کو چھوڑ کر سمجھتے ہیں کہ ہم کوئی اور طریقہ کار وضع کر کے بھی کامیابی حاصل کر لیں گے۔ اللہ تعالیٰ جسے چاہے کامیابی عطا فرما دے، مگر ذرا غور کیجئے، ایک لاجیکل بات کر رہا ہوں، عقل مندوں کے لیے بات کر رہا ہوں، کہ جب ایک ڈاکٹر سے شفا ملتی ہو نا تو ڈاکٹر بار بار بدلا نہیں کرتے۔ ارے یہ طبیب جو اللہ تعالیٰ نے عطا کیا، اس طبیب کا علاج کتنا کامل ہے، لاکھوں لاکھ بے نمازیوں کو نمازی بنا دیا اس طبیب کے اس علاج نے۔ یہ اپنے علاج میں فکر مدینہ کی مدنی جڑی بوٹیاں گھول کر پلاتے ہیں ہم کو، مدنی انعامات کی مدنی جڑی بوٹیاں گھول کر پلاتے ہیں ہم کو، جس سے گناہوں کے امراض کو شفا نصیب ہو جاتی ہے۔ اس کے دامن کو چھوڑ کر کہاں جائیں ہم؟ گناہگاروں کو کس قدر نیکوں کے دامن میں چھپا کر رکھ دیا۔ خاک مجھ میں کمال رکھا ہے، مرشدی نے سنبھال رکھا ہے، میرے عیبوں پہ ڈال کر پردہ، مجھ کو اچھوں میں ڈال رکھا ہے۔ کتنے پیارے ہیں امیر اہل سنت، اور آہ ہماری سوچ، ہماری سوچ اس مدنی تحریک کے لیے کتنی مثبت رہی، اس پر غور کر لیجئے کہ اب میں اپنی محض تحریک کے لیے سوچ رہا ہوں یا اپنی ذمہ داری اور اپنی بقا کے لیے سوچ رہا ہوں۔ یاد رکھیے، ہماری بقا میں تحریک کی بقا نہیں، تحریک کی بقا میں ہماری بقا ہے۔ ارے تحریک کے لیے جینا تو یہ ہے کہ ذمہ دار اپنی بقا کو بھول جائے، اپنی ہر ہر سانس، اپنا ہر ہر فعل اپنی اس مدنی تحریک اور اس کی مدنی کاموں کے لیے وقف کر دے۔ اس تحریک کی بقا میں الحمدللہ 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 ہماری بقا چھپی ہوئی ہے، اس معاشرے کی اصلاح چھپی ہوئی ہے۔ آج دنیا اسلام دعوت اسلامی کے سنت والے پیغام پر امیدوں کی نگاہ جمائے ہوئے ہے۔ آج آپ کا یہ پیغام جو باب المدینہ کراچی اور دنیا بھر کے دیگر ممالک میں پہنچا ہوا ہے، اس پر بس نہیں ہے، بہت کام کرنا ہے، بہت کام کرنا ہے، اور اس عزم کو لے کر آگے بڑھنا ہے کہ مجھے اپنی اور ساری دنیا کے لوگوں کی اصلاح کی کوشش کرنی ہے۔ انشاءاللہ عز و جل اللہ تعالی ہم سب کو احساس ذمہ داری اور امت محبوب صلی اللہ تعالی علیہ وسلم کی خیر خواہی کا کامل جذبہ عطا فرما دے. حضرت سیدنا فاروق اعظم رضی اللہ تعالی عنہ کو پیارے آقا مدینے والے مصطفیٰ صلی اللہ تعالی علیہ وسلم کی پیاری امت کی خیر خواہی اور احساس ذمہ داری کا جذبہ اس قدر تھا کہ آپ راتوں کو مدینے منورہ کی گلیوں کو دورہ فرمایا کرتے تھے. اتنا احساس تھا آپ کو. ایک مرتبہ سیدنا فاروق اعظم رضی اللہ تعالی عنہ اونٹ کی کمر پر زخم کو دھوتے ہوئے یہ کہتے جا رہے تھے، میں ڈرتا ہوں کہ قیامت کے دن اس زخم کے متعلق مجھ سے پوچھ نہ لیا جائے. اللہ اکبر، اللہ اکبر، کیسا احساس ذمہ داری تھا، کیسا خوف خدا تھا، اور کیسی قیامت کے دن کی پرسش کا خوف تھا. اللہ تبارک و تعالی ان کے صدقے میں ہمیں نیک اور متقی بنا دے، اور ہمیں احساس ذمہ داری نصیب فرما دے کہ جو کچھ ہمیں ذمہ داریاں ملتی ہیں ہم ان کو کما حق ہو ادا کرنے کی سعی کریں، خواہ وہ گھریلو ہوں، دنیاوی ہوں، اخروی ہوں، تنظیمی ہوں. جو ہم نے ذمہ داری لی ہے اس کو نبھانے کی سعی کرتے رہنے کی بھرپور نیت کر لیجئے. زور سے کہیے انشاءاللہ. یاد رکھیے، کامیابی حاصل کرنے کے لیے اپنی اور اس جہاں کی پہچان پیدا کیجئے، اپنی خامیوں کو دور کرتے ہوئے خوبیوں میں اضافہ کرنے کی کوشش کیجئے، اپنے وقت کو بہتر طریقے پر استعمال کیجئے، خود کو منظم کیجئے، اپنا جائزہ لینے کی عادت پیدا کیجئے، اور رات کو سونے سے قبل خود اپنا احتساب کر لیجئے، یعنی فکر مدینہ کر کے سوئیے. فکر مدینہ کرتے ہوئے آپ خود کو اپنے ضمیر کی عدالت میں پیش کیجئے، اور خود احتسابی کے ذریعے اپنا فیصلہ خود کیجئے کہ میں نے کس قدر ذمہ داری کے احساس کے ساتھ آج کا یہ دن گزارا ہے. انسان بہت کم ہی اس عدالت میں آتا ہے، کیونکہ اس کے لیے عزم اور ہمت چاہیے اور تنہائی کے لمحات چاہیے. سیدنا فاروق اعظم رضی اللہ تعالی عنہ خود کو درہ مار کر ارشاد فرماتے، بتا آج تو نے کیا کیا؟ یہ عدالت یعنی فکر مدینہ روزانہ رات کو سونے سے قبل بستر پر پہنچ کر بھی قائم کی جا سکتی ہے، اس کے لیے چند لمحات ہی تو درکار ہیں. اس کے بعد ہر آنے والی صبح اپنے ساتھ ڈبل 12 گھنٹے لاتی ہے، اور یہ صبح ہر غریب امیر چھوٹے بڑے مرد عورت ذمہ دار غیر ذمہ دار غرض ہر ایک کو ملتی ہے. اسی طرح ہر زندہ شخص کو رات کے لمحات بھی ملتے ہیں، گویا نئے عزم، نئے ولولے اور اچھی اچھی نیتوں کی صبح اور فکر مدینہ یعنی خود احتسابی کی رات ہر فرد کو ملتی ہے. دن رات میں ہر فرد کو 1440 منٹ ملتے ہیں، اور یہ وہ دولت و وسائل کی مقدار ہے جو ہر زندہ فرد کو بلا تفریق ملا کرتی ہے. آئیے آج ہم ایک بار پھر اچھی اچھی نیتوں کا ارادہ کر لیں کہ اب ہم روزانہ فکر مدینہ ضرور کریں گے، تمام ادبی کاموں کو ان کے حق کے ساتھ ادا کریں گے، حب جا و مال سے بچتے ہوئے اطاعت و فرما برداری کے ساتھ مدنی کاموں کی دھومیں مچائیں گے. آج ہمیں دعوت اسلامی جیسی عظیم نعمت عطا ہوئی ہے، بالخصوص اس مدنی تحریک کے مدنی کام کرنے کی ذمہ داری نصیب ہوئی ہے. کسی کو علاقائی دورہ برائے نیکی کی دعوت کی نعمت نصیب ہوئی، تو کسی کو درس کی نعمت نصیب ہوئی، کسی کو گھر درس کی نعمت نصیب ہوئی، کسی کو عظیم الشان ہفتہ وار جیتیوا میں آنے اور لانے کی نعمت نصیب ہوئی، کسی کو ذیلی سطح کے پر کام کرنے کی نعمت نصیب ہوئی، کوئی حلقہ سطح تو کوئی علاقہ تو کوئی تحصیل تو کوئی ڈویژن تو کوئی شہر سطح تک پہنچ کر زیادہ سے زیادہ ثواب جاریہ کے مواقع حاصل کرنے والی نعمت اس کے حصے میں آئی ہے. اس نعمت کی قدر کیجئے. آپ نے سنا ہوگا کہ جو نعمت کی قدر نہیں کرتا اسے نعمت چھین لی جاتی ہے. خود آپ اپنا ہی محاسبہ کر لیجئے، کتنے ایسے محروم میری آواز کو سن رہے ہوں گے جو پہلے درس کی نعمت سے بہرہ مند تھے لیکن اب وہ نعمت نہ رہی. نیکی کی دعوت، گھر درس، دیگر درس کی نعمت سے بہرہ مند تھے لیکن اب وہ نعمت نہ رہی. اجتماع میں آنے اور لانے کی نعمت سے بہرہ مند تھے مگر اب وہ نعمت نہ رہی. پوچھا جائے تو کہتے ہیں فلاں کی وجہ سے मैंने ये काम छोड़ दिया, फुलाने मेरे साथ ये काम किया मैंने ये काम छोड़ दिया, फुलाने ये किया मैंने ये काम छोड़ दिया, फुलाने यूं कहा मैंने ये काम छोड़ दिया, फुला की वजह से मैंने छोड़ दिया। ला हौला वला कुव्वता इल्ला बिल्लाह इल अलीयिल अजीम। अरे ऐसी नादानी, ऐसी नादानी की बातें, मैंने छोड़ दिया ये गुरूर और तकब्बुर के मैंने छोड़ दिया, क्या ये काम मैं खुद करता था कि मुझे अल्लाह अपनी रहमत से इस काम करने की सादत अता फरमाता था, मैं ये कहूं कि इसकी वजह से छोड़ दिया, कहीं ये शैतान का धोखा और वसवसा और बहकावा तो नहीं, कहीं शैतान और नफ्से अमारा हमें अंधा किए हुए तो नहीं है कि मैं इस बात पर गौर करने के बजाय कि कहीं मेरी खताओं की नहुसत की वजह से तो मुझसे नेमत नहीं चली गई। जी हां, याद रखिए, गुनाहों की नहुसत नेकियों की नेमत से महरूम कर देती है। एक बुजुर्ग रहमतुल्लाह तआला अलैह फरमाते हैं, मैंने एक शख्स को सजदे की हालत में रोते हुए देखा, मैंने गुमान किया कि ये शख्स सबके बीच में खड़े होकर रियाकारी कर रहा है, बेहतर होता कि ये अकेले में रोता। आप फरमाते हैं, इस शख्स की बदगुमानी की वजह से मुझे रब ताला ने 40 दिन तक तहज्जुद की नेमत से महरूम कर दिया। इतनी बदगुमानियां, इतनी तोहमत, इतनी गीबत, इतनी चुगलियां और इतने साजिशी अजहान के साथ हम गौर करें कि फिर भी अगर हम ये काम कर रहे हैं तो ये आपको लगता नहीं कि ये महज अपने पीरो मुर्शिद की कामिल नेकियों का सदका है? इस कामिल मर्द कलंदर की नेकियां, इस कामिल मर्द कलंदर के जज्बे ने आज हम गुनाहगारों को अपने दामन में समो लिया है? जमीर की पुकार आती है, सही कहा जा रहा है। तो छोड़ दीजिए कि इसकी वजह से, उसकी वजह से, इसकी दावत इस्लामी मेरी है, दावत इस्लामी किसकी है, सब कहिए मेरी है, दावत इस्लामी किसकी है, दावत इस्लामी किसकी है, अरे कहिए ना, दावत इस्लामी किसकी है, मेरी है, इसका काम मेरा, अल्लाह का दौरा भरा नेकी की दावत काम करना मेरा, घर दर्श काम मेरा, इताअत करना काम मेरा, मुशावरत की बात मानना काम मेरा, जो जिम्मेदारी मुझे दी उसे कमा हक कहूं निभाना ये काम मेरा है, क्योंकि दावत इस्लामी मेरी है, इसका फायदा मेरा फायदा, मदरसतुल मदीना बालिगात कायम करना काम किसका, मेरा है, इसको आबाद करना काम किसका, मेरा है, इसमें लाना काम किसका, मेरा है, क्योंकि दावत इस्लामी मेरी है, इसका मदनी काम मेरा है, इसका अगर कहीं मदनी काम टूटता है तो वो मेरा नुकसान है, अगर इसका मदनी काम बढ़ता है तो ये मेरा फायदा है। हर जी शऊर अपना फायदा ही गौर पर तवज्जो रखता है, कोई अपना नुकसान नहीं चाहता। और फिर गौर तो कीजिए, सवाब दर्ज के जरिए कितना सवाब जारिया मिल रहा था, अदा का दौरा बरा नेकी की दावत के जरिए कितना सवाब जारिया मिल रहा था, हफ्तावार इज्तिमा में आने और लाने का कितना सवाब जारिया था, नेकी के काम सुन्नतों की खिदमत के लिए गौर तफक्कुर करने, मदनी मशवरा करने के लिए मुशावरत के पास आना और इखलास और उसने अखलाक के साथ इनके साथ गौर तफक्कुर और मदनी मशवरे करने में किस कदर मेरे लिए सवाब जारिया था, और अगर ये सारे काम मुझसे छूट गए तो किसकी महरूमी है, किसकी महरूमी, हमारी अपनी महरूमी है। तो नियत कर लीजिए कि दावत इस्लामी के तमाम मदनी काम हम करते रहेंगे और मैं बढ़कर अपनी मुशावरत से मदनी काम की भी का सवाल करना है, अब बढ़कर मुझे मदनी काम दे दीजिए, मैं मदनी काम के साथ वाबस्ता रहकर मदनी माहौल पर इस्तिकामत की भीख लेना चाहती हूं, भीख लेना चाहता हूं, अता कर दीजिए। मदनी मुशावरत को चाहिए, शेर मुशावरत को चाहिए कि वो किसी भी जिम्मेदार को भी फारिग ना रहने दे। ये दावत इस्लामी मेरे शेख के तरीके तो मैं खून जिक्र से सींची है, कहीं हमारे बद अखलाकी, हमारी चर्ब जबानी, हमारी दिल आजारी और हमारी गफलत की वजह से कहीं ऐसा ना हो कि इस गुलशन को कोई फूल मुरझाकर खिजां की नजर हो जाए, हम पर अगर बिलफर्ज इससे कोई ज्यादा फर्क ना पड़ता हो, ये महरूमी हमारी। मगर जरा गौर कीजिए उस कल्ब पर किस कदर गहरा असर पड़ेगा जिसने अपने खूने जिगर से तेरी को सींचा है, इसके एक एक तिनके की हिफाजत करना हम सबकी तंजीमी अखलाकी जिम्मेदारी है। और आज तमाम इस बात का इरादा और नियत कर लीजिए कि इंशाअल्लाह ताला हम इस तहरीक से वाबस्ता
किसी को भी जाए नहीं होने देंगे। घर घर जाकर मनाकर पांव पकड़कर हाथ जोड़कर हो सका तो अशकों की बरसात करके मना कर लाएंगे इंशाअल्लाह अज़्ज़ा वजल। अल्लाह ताला हम सबको इस नेमत और इस वक्त की कदर अता फरमाए जो वक्त हमें अल्लाह ताला के करम से यह भी मिला है। आमिर बिन कैस अलेरेमा ताबई गुजरे हैं, एक शख्स ने इनसे कहा आए बैठकर बातें करते हैं। उन्होंने जवाब दिया तो फिर सूरज को भी फेरा लो, यानी जमाना तो हमेशा मुतहर्रिक रहता है और गुजरा हुआ जमाना वापस नहीं आता है, इसलिए हमें अपने मदनी काम से गर्ज रखनी चाहिए और बेकार बातों में वक्त जाये नहीं करना चाहिए। हजरत सैयदना फारूक आजम रबी अल्लाह तआला अन्हो दुआ किया करते थे, ए अल्लाह अज्ज व जल्ला मेरे लिए औकात में बरकत अता फरमा और इन्हें सही मसरफ में लाने की तौफीक अता फरमा दे। आमीन बिजाहिन नबी अमीन सल्लल्लाहु तआला अलैहि वसल्लम। अल्लाह फारूक आजम के सदके में हमारी भी इस दुआ को कबूल फरमा ले और हमें अपने वक्त को सही मसरफ में इस्तेमाल करने, मदनी कामों में मसरूफ रहने की तौफीक अता फरमाए। आमीन बिजाहिन नबी अमीन सल्लल्लाहु तआला अलैहि वसल्लम।